سیاست میں ہم سب جانتے ہیں کہ انسان کی فطرت اور انسان کی نفسیات بہت زیادہ ملوث ہوتی ہے. علم سیاست کی بہت پیچیدگیاں ہیں. ویسے تو علم سیاست کو معمولاً آسان ترین علم کہا جاتا ہے, لہذا گریجویشن کے لیول پر جس بچے کو گریجویشن ہلکا ہلکا کرنا ہو اور وہ چاہے زیادہ برڈن بھی نہ ہو تو وہ پولیٹیکل سائنسز لے لیتا ہے کہ کم سے کم اس میں اور ایجوکیشن کے اندر تو گریجویشن ہو ہی جائے گا, جبکہ ایجوکیشن کا تعلق انبیاء کے کام سے تھا اور سیاست کا تعلق انبیاء اور آئمہ کے کام سے تھا. لیکن بہرحال ہمارے ہاں اس کی کوئی ویلیو زیادہ نہیں تصور کی جاتی. لیکن سیاست کے اندر ہم جاتے ہیں, نفسیات بہت زیادہ ملوث ہوتی ہے, اور علم سیاست کے اندر ایک سب برانچ ہے, پولیٹیکل سائنسز کی ایک سب برانچ ہے جس کے اندر خود پوسٹ پی ایچ ڈیز ہوتی ہیں, اس کو پولیٹیکل سائیکالوجی کہا جاتا ہے. اور پولیٹیکل سائیکالوجی میں یہ کیا جاتا ہے کہ یہ جاننے کی کوشش کی جاتی ہے کہ فلاں سیاست دان نے فلاں سیاسی فیصلہ کس نفسیات کے تحت انجام دیا تھا. اچھا, یہ اس لیے خاص کر ضروری ہوتا ہے کہ ہمارے پاس سیاسی فیصلے کسی سے کروانے ہوں تو دو راستے ہوتے ہیں. ایک راستہ یہ ہوتا ہے کہ ہم کسی کو زنجیریں جکڑ کر گویا سیاست کے میدان میں پھنسا پھنسا کر ایک جگہ پہ لا کے کھڑا کر دیتے ہیں, اور اس کے سامنے ایک ہی راستہ ہوتا ہے, یا مرے یا یہ کرے. تو وہ بیچارہ وہ کر دیتا ہے جو وہ مرنے سے بہتر سمجھتا ہے. یہ راستہ دنیا کا ایک عمومی راستہ ہے. اچھا, یہ راستہ کوئی دیر پا راستہ نہیں ہوتا. اس کی وجہ یہ ہے کہ جس شخص نے اتنے جبر کے عالم میں یہ فیصلہ کیا ہوتا ہے وہ اچھی طرح جان رہا ہوتا ہے کہ وہ کسی کے ٹریپ میں پھنس گیا تھا اور اس کی وجہ سے اس نے یہ کیا ہے. بالکل ایسے جیسے آپ اپنا گھر نہیں بیچنا چاہتے اور کوئی آپ کے گھر کے اوپر آ جائے اور آپ کے سر کے اوپر پستول رکھ کر آپ سے کہے کہ بھائی سائن کرو, اور آپ نے سائن کرنا پڑ گیا آپ کو اور آپ کا گھر بک گیا, تو یہ آپ کو بھی پتا ہے کہ یہ آپ نے نہیں بیچا ہے, آپ سے زور زبردستی میں بکوایا گیا ہے. اگر آپ کو کبھی وہ بندوق رکھنے والا مل گیا تو آپ توپ سر پہ رکھ کے اپنا گھر واپس لے لیں گے اس سے. اچھا, اگر یہی ہو سیاست میں تو یہ کوئی پیچیدگی نہیں ہے, یہ بہت سادہ کام ہے. اس سے زیادہ پیچیدگی کب ہے؟ اس سے زیادہ پیچیدگی وہ ہے کہ آپ کے سامنے سیناریو ایسا ہوگا جس میں آپ مکمل آزادی کے ساتھ وہ کریں گے جو دشمن کروانا چاہتا ہے. جبر کے ساتھ نہیں, آزادی کے ساتھ. جبر کے ساتھ کریں تو پھر تو کوئی مسئلہ ہی نہیں ہے, آپ کو سمجھ میں آ جائے گا میرے ساتھ جبر ہوا ہے, آپ کبھی بدلہ بھی لیں گے. لیکن اگر آپ آزادی کے ساتھ وہ کر ڈالیں جو دشمن کرنا چاہتا تھا تو پھر آپ کبھی بدلہ بھی نہیں لیں گے, بلکہ آپ دشمن کے ممنون بھی ٹھہریں گے. مثال کے طور پر ایسے ہی میں آپ سے پوچھ رہا ہوں, اس وقت جو امریکہ آ کر آئیسس کے ٹھکانوں پر بمباری کر رہا ہے تو عراق کے شیعہ کچھ نہ کچھ ممنون ہوں گے یا نہیں ہوں گے؟ تھوڑا بہت تو شکریہ ادا کرنے میں مجبور ہو ہی جائیں گے کہ بھائی بالآخر کٹھن وقت میں ہمارا ساتھ دے ہی دیا, اور کوئی یہ پوچھنے والا نہیں ہوگا کہ یہ کٹھن وقت لایا کون تھا, یہاں پہ پہنچایا کس نے تھا, اس کو کوئی پوچھنے والا نہیں ہوگا. تو سیاست کا مارکہ یہی رہے گا, جو پیچیدہ مارکہ رہے گا وہ یہ کہ آپ اپنی رضا اور رغبت سے وہ کریں گے جو کوئی کروانا چاہتا تھا, اور کبھی آپ کے ذہن میں یہ گمان بھی نہیں ٹھہرے گا کہ ہم نے جبر کے ساتھ یہ کام کیا. امام فرمانا چاہ رہے ہیں جو کچھ تم کر رہے ہو وہ وہی ہے جو ہم بھی چاہتے ہیں. امام گویا فرمانا چاہ رہے ہیں لکڑیاں ہم بھی کاٹنا چاہتے ہیں, فصل تو ہم بھی بونا چاہتے ہیں, لیکن اس سے پہلے ایک اور بات دیکھنا چاہیں گے, کس کی زمین پہ فصل بوئیں, کس کی رسیوں پہ لکڑیاں کاٹیں. اگر رسیاں تمہاری ہیں اور زمین تمہاری ہے اور فصل بونے کی زحمت ہم کریں تو ہم یہ کام کبھی نہیں کریں گے. اس کو میں اپنے الفاظ میں کیا کہوں, پولیٹیکل اصطلاح میں اس کو میں کہوں گا انیشیٹو تمہارا ہو, رولز تمہارے ہوں اور میں صرف پلیئر بنوں, میں یہ کام کبھی بھی نہیں کروں گا. کیوں؟ تمہارا کیا پتا تم کس وقت رول چینج کر دو گے, کس وقت تم نے کوئی ٹرن مارا تو میں کہاں جاؤں گا پھر. اعزان محترم, معمولاً ہم جز وقتی مفادات کے حصول میں, اور مفادات ذاتی نہیں ہوتے, اجتماعی مفادات, برے سینس میں نہیں کہہ رہا ہوں, پازیٹو سینس میں کہہ رہا ہوں, مفادات نہ کہیں آپ اس کو, کوئی اور اہداف کہہ لیجئے, جز وقتی کچھ اہداف کے حصول کی فکر میں ہم بعض ایسے میدانوں میں کوٹ بیٹھتے ہیں جو ہم نے نہیں بنائے ہوتے, جو ہم نے تیار نہیں کیے ہوتے, وہ کسی اور نے تیار کیے ہوتے ہیں. میں آپ کی خدمت میں ایک مثال پہ دنیاوی سے ایک اور مثال عرض کروں گا, درود بھیجے گا محمد و آل محمد. बहुत सादा सी बात है, मुझे कि फर्ज फरमाए मैं ड्राइविंग कर रहा हूँ और ड्राइविंग करते करते मैं एक चौराहे के ऊपर पहुंचने वाला हूँ जहां सिग्नल मुझे रेड नजर आ रहा है, लेकिन जैसे ही मैं पहुंचा वो ग्रीन हो गया और मेरी गाड़ी गुजर गई। एक सिग्नल के साथ ये हो गया, ये इत्तेफाक हो सकता है अगर 5 दफा ऐसे ही हो जाए। अब मैं आपसे एक सवाल पूछूंगा, ये आपके लिए बेहतर हो रहा है या बुरा हो रहा है? बेजाहिर तो बहुत अच्छा हो रहा है, आपको रुकना नहीं पड़ रहा, आपकी गाड़ी बार बार गुजर रही है, लेकिन क्या आपके जहन को अपने आप से नहीं पूछना चाहिए कि ये सब इत्तेफाकन हो रहा है या कोई मेरे लिए कर रहा है? और अगर कोई मेरे लिए कर रहा है, जाहिर है कि ये इत्तेफाक नहीं हो सकता है, ना मैंने प्लानिंग की है, ना इतना मैं खुशकिस्मत वाकई होऊंगा कि बार बार ये होता रहे, तो क्या ये मुफ्त में मेरे लिए कर रहा है? आप जब भी अपनी मेहनत से कम नतीजे निकलता देखें तो एक दफा ठनक कर अपने दिमाग से पूछिएगा, जरा सा रुक कर पूछिएगा, ये जो मैं मेहनत नहीं कर रहा उसके नतीजे क्यों निकले चले जा रहे हैं? मैंने यहां तक नहीं सोचा था, ये क्यों हो रहा है? एक दफा आप कहेंगे मेरी किस्मत अच्छी थी, दूसरी दफा आप कहेंगे मैंने कल दुआए कुमैल पढ़ी थी, तीसरी दफा आप कहेंगे मैं ज़ियारत आशूरा पढ़ता हूं। हर दफा क्यों हो रहा है? और अगर हुए चला जा रहा है, इसका मतलब है कोई पीछे से कुछ और भी कर रहा है, तो फिर वो क्यों कर रहा है? बदकिस्मती से जब हमें हर चीज अच्छी लग रही होती है तो हम ये सवाल भूल जाते हैं, और बदकिस्मती ये होती है कि जब छठे सिग्नल के ऊपर पहुंचते हैं और एक अटैक होता है तब समझ में आता है कि 5 ग्रीन क्यों मिले थे। आपको एक खास वक्त पे खास जगह पहुंचाना था किसी ने, तो वो आपके रेड सिग्नल्स का बोझ उठाता रहा और आपको ग्रीन देता रहा ताकि आप छठे सिग्नल के ऊपर सही टाइम पे पहुंच जाएं, जो उसका टाइम होगा आपका नहीं होगा। मुझे लगता है हम ये सियासी मिस्टेक बार बार करते हैं, और जिस वक्त ही सहूलत को देखते हुए कि एक कुछ हासिल होने का इम्कान नजर आ रहा है और ये हासिल हो सकता है, बदकिस्मती से भूल जाते हैं कि क्या दुश्मन को समझ में नहीं आ रहा कि मैं ये हासिल कर सकता हूं, तो रोक क्यों नहीं रहा? फिर क्यों नहीं रोक रहा फिर इस बात को? हम इस बात को अपने जहन से उस वक्त निकाल देते हैं। और मैं आपकी खिदमत में एक बात अर्ज करूं, आप ये मत कहिएगा कि मैं खुदाई और गैबी इमदाद को नज़रअंदाज करना चाह रहा हूं। नहीं, मैंने आपकी खिदमत में अर्ज किया, एक दफा किस्मत साथ देती है। कभी ऐसा होता है कि टर्न तो रेड की थी लेकिन मेरी गाड़ी जब आई तो ग्रीन हो गया, किस्मत से हो जाता है। एक दो दफा मैं ये भी सोचूंगा गैबी इमदाद आई और जो मेरे नसीब में नहीं था वो भी डाल दिया अल्लाह ने, लेकिन अगर बार बार यही हो रहा हो तो फिर आपको फौरन सोचना चाहिए, कम से कम इम्कान के तौर पर कहीं कोई गलत ड्रामा तो नहीं हो रहा। और ये मैं आपकी खिदमत में अर्ज कर दूं, अल्लाह ताला ने इज्तिमाई जिंदगी को, माशरती जिंदगी को इलल असबाब पे रखा है, उसने मौजूदों पे नहीं रखा है, ये इलल असबाब पे रखे गए हैं। यानी अगर इनकलाब रूनुमा होना है तो इलल असबाब के साथ होगा, बिला इलल बिला असबाब नहीं होगा। अगर किसी के साथ कोई हादसा पेश आएगा तो उसके भी असबाब होंगे, ऐसा नहीं होगा कि बगैर सबब के बगैर इल्लतों के अचानक कुछ रुनुमा होना शुरू हो जाए और अचानक सब लोग कहेंगे लो जनाब कोई इल्लत नहीं थी, कोई सबब नहीं थी और सारे काम हो गए, ऐसा नहीं होगा। बनी उमैया मारे जाएं, अहले बैत से ज्यादा कौन इस बात को चाहेगा जिनके अजदाद ने मजालिम झेले थे? बनी उमैया का मनहूस दौर इस्लाम की हुकूमत से खत्म हो जाए, क्या अहले बैत को पसंद नहीं होगा? बिल्कुल पसंद होगा। अच्छा, क्या उनको यह नहीं नजर आ रहा था कि उनकी चाहत में लोग धोखा खाकर बनी उब्बास का साथ दे रहे हैं? इमाम को यह भी नजर आ रहा था। क्या इमाम ये सोच नहीं सकते थे कि अगर हम खड़े हो जाएं तो शायद हुकूमत बनी जाए? चांस लिया जा सकता था या नहीं लिया जा सकता था? चांस भी लिया जा सकता था, लेकिन इमाम को एक बात पता थी, ये ग्राउंड मेरा ग्राउंड नहीं है, ये वो ग्राउंड है जो बनी उब्बास ने बिछाया, ये ग्राउंड वो नहीं है जो हमारे लोगों ने बिछाया। और इमाम को पता था कि हम आएंगे अपनी मर्जी से, लेकिन फिर रहकर क्या करना है ये हमारे हाथ में नहीं होगा, ये बनी अब्बास करेंगे। फिर इमाम ने अपने आप को महफूज किया, अपने मानने वालों को महफूज किया और कहा कि इसके दाम में मत फंसे। बदकिस्मती से सब इतने खुशकिस्मत या इतने अकलमंद नहीं थे, और तबीयतन जो मुसीबत उठानी पड़ी वो अहले बैत को ही उठानी पड़ी। बहुत सारे लोगों ने बनी अब्बास का साथ दिया, और बनी अब्बास का साथ देने के बाद जब बनी अब्बास की हुकूमत बन गई तो अब्बास और सफ्फाह जैसे लोग जो हुकूमत करके गए, मंसूर और सफ्फाह जैसे लोग, वो मेरे और आपकी आंखों के सामने। عالم یہ ہوا کہ اس دور کے چند سال کے بعد اہل بیت پر وہ سختی آئی کہ مولا ساتویں امام سالوں زندان میں رہے اور اتنی طاقت بھی نہیں تھی کہ شیعہ زندان سے آزاد کرا سکیں۔ اگر اہل بیت اطہار علیہ السلام کے اس اشارے کو سمجھ سکتے ہوتے اور اپنے آپ کو اس بنی امیہ اور بنی عباس کی مصیبت میں نہ پھنساتے تو ہماری کمزوری کا یہ عالم نہیں ہونا چاہیے تھا کہ ہمارے امام زندان کے اندر ہوں اور ہم ان کو جیل سے بھی آزاد نہ کرا سکیں۔ اور مجھے لگتا ہے یہ مشکل بار 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 ہمارے سامنے آتی رہے گی کہ ہم سیاسی طور پر اس بات کا فیصلہ کیے بغیر کہ گراؤنڈ کس کا گراؤنڈ ہے، ہم اپنے آپ کو انوالو کرتے رہیں گے اور اس کے نتیجے میں اپنی ریسورسز، جو ٹائم بھی ہے، پیسہ بھی ہے، انسان بھی ہیں، اس کے اندر لگاتے رہیں گے اور بدقسمتی سے جو اہداف نصیب ہونے چاہیے وہ اہداف ہمیں نصیب نہیں ہونے پائیں گے۔ ممکن ہے کوئی ہم سے سوال کرے کہ یا اعتراض کرے کہ اس کے مقابلے میں اور کیا ہو سکتا ہے، تو جو مجھے سمجھ میں آتا ہے وہ یہ ہو سکتا ہے کہ انیشیٹو، اگر آپ نے جان دینی ہے، اگر آپ نے جان دینی ہے، حق کے نام پر جان دینی ہے، تو انیشیٹو آپ کے ہاتھ میں ہونا چاہیے۔ جنگ ہو یا نہ ہو، فیصلہ آپ کا ہو، جنگ کس محاذ میں ہو، فیصلہ آپ کا ہونا چاہیے، کن ٹرمز کے اوپر مفاہمت ہوگی، کن ٹرمز پہ مفاہمت نہیں ہوگی، یہ فیصلہ آپ کے ہاتھ میں ہونا چاہیے، کمانڈر کون ہے، فیصلہ آپ کے ہاتھ میں ہونا چاہیے۔ اگر یہ فیصلہ آپ کے ہاتھ میں نہیں ہے اور یہ فیصلہ کوئی اور کر رہا ہے، تو پھر آپ کا ساتھ کھڑا ہونا، اس کے اندر اپنی جان دینا آپ کو فائدہ نہیں دے پائے گا، چونکہ انیشیٹو کسی اور کے ہاتھ میں ہوگا۔ میں آپ کی خدمت میں یہ نہیں عرض کر رہا کہ ہمیشہ ہر جنگ کے نتیجے میں ظاہری طور پر فتح ملنا ہماری کامیابی کی دلیل ہوگی، نہیں، ایسی کوئی ضرورت نہیں۔ کربلا کا میدان ہماری اور آپ کی آنکھوں کے سامنے ہے، ظاہری طور پر فتح نصیب نہیں ہوتی لیکن 100% کامیابی ہوتی ہے، جیسا کہ آئے کریمہ ہماری طرف اشارہ کر رہی ہے کہ خدا متعال فرماتا ہے اذا جاء نصر اللہ والفتح، خدا متعال نے اپنی نصرت اور فتح کو دو جملوں میں بیان کیا ہے، اور خدا متعال فرماتا ہے یہ وہ وقت ہے کہ جب نصرت خدا آئی ہے اور فتح بھی آئی ہے۔ اس کا مطلب ہے نصرت اور فتح دو علیحدہ پیرامیٹرز ہیں، نصر من اللہ و فتح قریب، یہ دونوں علیحدہ علیحدہ پیرامیٹرز ہیں، اور آپ جیسے قریب کو دیکھیں تو آپ یہ نہیں کہے گا کہ جیسے ہی نصرت آتی ہے اس کے قرب کا مطلب اگلے منٹ کے اندر فتح بھی آتی ہے، نہیں، یہ وہ خدا ہے جو کہتا ہے الیس الصبح بقریب، کیا قیامت قریب نہیں ہے؟ تو یہ اللہ کا قریب اس معنی میں نہیں ہے کہ چند سیکنڈ کا فاصلہ ہوگا، اللہ کا قریب قطعیت کے معنی میں ہے، یعنی خدا اس چیز کو قریب کہتا ہے جو قطعی ہے، چاہے زمانے کے اعتبار سے فاصلہ لے رہی ہو۔ تو کہتا ہے الیس الصبح بقریب، آیا صبح قریب نہیں ہے؟ جبکہ صبح کا مطلب یہاں قیامت پہ لیا جاتا ہے۔ تو اس طرح کے بہت سارے مفاہیم ہیں جو ہم لوگوں کے سیاسی فیصلوں کے اندر اثر انداز ہوں گے، جو ہم لوگوں کے لیے بہت بڑی ضرورت پڑے گی، وہ یہ کہ انیشیٹو ہمارے ہاتھ میں، اگر انیشیٹو ہمارے ہاتھ میں ہے، البتہ آخری لمحات کے اندر ہمارے کا مطلب بھی آپ کی خدمت میں عرض کرتا چلوں، درود بھیجے گا محمد و آل محمد، دو ہم لوگوں کے پاس بنیادی مسائل ہیں جب بھی ہم معاشرتی کوئی گفتگو کر رہے ہوتے ہیں، وہ یہ کہ ہم اپنے مفادات کا حلقہ کتنا بڑا بناتے ہیں، کتنا وسیع بناتے ہیں، کتنا تنگ کرتے ہیں اسے، یعنی مثال کے طور پر اگر میں یہ کہوں کہ میں دین اسلام کا ماننے والا ہوں اور میں اسلام کو ٹاپ پرائرٹی دے رہا ہوں، تو میرا حلقہ مفادات کتنا وسیع ہے، اس کو میں کہاں تک لوں؟ دوسری طرف سے میں اہل بیت کا چاہنے والا ہوں، اہل بیت کا ماننے والا ہوں، اور اہل بیت کے چاہنے والے اور ماننے والے ہونے کے ناطے جن کی تعداد اسلامی معاشرے کے اندر 20% سے زیادہ نہیں ہے، میں اپنے حلقہ مفادات کو کتنے فیصد دوں؟ یہ ایک بہت بڑی مشکل ہے ہم لوگوں کے سامنے۔ ایک طرف سے ہمارا ارتباط اور رابطہ ہے جو پوری مسلم امہ سے ہے، اور ایک طرف سے ہماری شناخت ہے جو 20% کے اوپر شامل ہے، 20% پہ مشتمل ہے۔ ہمارا حلقہ کتنا بڑا تصور کیا جائے گا؟ میں صرف ایک مثال آپ کی خدمت میں عرض کروں گا، اس کو میں وسعت قلبی میں ڈالوں گا۔ कि जो दूसरी मुश्किल हमारे सामने आती है, हम अपनी आइडेंटिटी में क्लियर नहीं है। नंबर दो, हम अपने वसअत कल्बी के अंदर वो वसअत नहीं देख पा रहे। एक वाक़या बयान करते हैं, एक साहब हुआ करते थे, जब ईरानी कैदी इराक़ में थे तो उनके मौलाना में मशहूर थे अबू तुराबियान, मेरे ख्याल में नाम था उनका अबू तुराबी, आगा अबू तुराबी नाम करके मौलाना होते थे। ये कैदी थे, ईरानी कैदी थे जो इराक़ के अंदर ज़िंदगी गुजार रहे थे, और जनाब अली इनका एक बड़ा अच्छा रेपुटेशन था, इनको आज़ादी थी, ये मुख्तलिफ जेलों में जा सकते थे, इराक़ के कैदी थे, लेकिन मसलन अगर वो कहते हैं मुझे फ़लाँ कैद खाने में जाना है तो इराकी भी भेज देते थे। तो उनसे आगा कराती ने मेरे ख्याल में ये पूछा कि भाई आपको ये स्टेटस कैसे मिला, तो उन्होंने बताया कि ये हुकूमत इराक़ ने मुझे स्पेशली दिया था। तो उन्होंने कहा भाई हुकूमत इराक़ आपके ऊपर इतनी मेहरबान क्यों हो गई? तो उन्होंने कहा कि इसकी दास्तान इस तरह से है कि मुझे जेल में एक आदमी ने बहुत टॉर्चर किया था, वहाँ टॉर्चर होते थे, ज़ाहिर है कैदी थे, और सद्दाम की कैद तो आपको पता ही है, वो इराकियों को टॉर्चर करने में नहीं चूकता था तो ईरानियों को कहाँ चूकेगा। तो कहने के बहुत टॉर्चर हुआ करते थे, तो एक आदमी था वो बहुत टॉर्चर करता था, उसी ज़माने में किसी इंटरनेशनल ऑर्गेनाइजेशन, समझ लें अक़वामे मुत्तहिदा या एमनेस्टी इंटरनेशनल इस टाइप की कोई ऑर्गेनाइजेशन, या अमरीकी किसी इदारे का वफ्द कोई आया उस जेल का विज़िट करने के लिए, और उस जेल का विजिट करते हुए उसने इनसे भी पूछा कि आपको टॉर्चर हुआ है, और वो शख्स सामने बैठा था जिसने टॉर्चर किया था, इन्होंने कहा नहीं हुआ। उसने दोबारा पूछा कि आपका एक अच्छा रेपुटेशन है, आप मौलाना है, आपको तो बहुत मारा होगा इन्होंने, इन्होंने कहा नहीं मुझे टॉर्चर नहीं हुआ, यकीन दिलाया कि टॉर्चर नहीं हुआ। तो वो चला गया, जब वो चला गया तो वो जो इराकी कमांडर था वो नज़दीक आया और उसने कहा कि मैंने तुझे मारा था और तुझे पता है कि मैंने मारा था, शिकायत क्यों नहीं की? कहने की क्या फायदा होता, ये अमेरिका से आया था ना, मुझे पता है इसको तुमसे कोई हमदर्दी नहीं है, मुझे पता है इसको मुझसे भी कोई हमदर्दी नहीं है, मैं इससे कहता हाँ टॉर्चर हुआ था, ये तुम्हारे सामने केस बनाता, ये तुम्हें अंडर प्रेशर डालता और तुमसे कुछ चीजें निकलवाता, तुम्हारी क्या हैसियत है? ये इराक देखे मुसलमान आबादी के रिसोर्सेज से कुछ चीजें घसीट के ले जाता, उनके ऊपर अपनी हुकूमत को और ज्यादा कायम कर लेता। मुझे पसंद नहीं है कि कोई बाहर का आए और इराक की रिसोर्सेज छीन के ले जाए, इराक के ऊपर कब्जा करने की कोशिश करे, मुझे पसंद नहीं है। उसने कहा तुम्हारी शिकायत तो नहीं हुई? कहने का मुझे कबूल है, मुझे कोई मुश्किल नहीं है, मैं इराक की वसाइल की खातिर यह कुर्बानी देने को तैयार हूं। किस इराक के लिए? जिससे जंग में मशगूल है, लेकिन कहा इराक मुसलमान मुल्क है और यह कुछ और है, इसको ना तुमसे हमदर्दी है ना हमसे हमदर्दी है। अज़ीज़ान मोहतरम, इसको हम कहते हैं वसअत कल्बी। अच्छा, ये जो अबू तुराबी हैं, क्या इनकी आइडेंटिटी ईरानी नहीं है? है। क्या इनकी आइडेंटिटी ईरान के कैदखाने में ईरान के कैदी नहीं है? ये ईरान के कैदी हैं। क्या इनका मुल्क इराक से नहीं लड़ रहा? इराक से भी लड़ रहा है। आइडेंटिटी में कोई चीज ऐसी नहीं है जो इनको कहे कि तुम इराक का दिफा करो, सिर्फ एक, ये मुसलमान भी है। अज़ीज़ान मोहतरम, एक हमारी शिनाख्त का हल्का है, एक हमारे काबिल दिफा मफादात का हल्का है, हम इन दोनों को तशखीस नहीं दे पाते और इसकी वजह से बहुत सारी सियासी गलतियां कर बैठते हैं जिनको हम समझ भी नहीं पाते कि हम क्या कर गए, और बदकिस्मती ऐसी है कि ये गलतियां बार बार हम करते रहते हैं और उसके बाद मुश्किल में फंसते रहते हैं।